मुक्ति को मार्ग,
मुक्ति को मार्ग यीशु हुन, पापे की बासनालाई सत्य र जीवन हुने नै हुन, स्वर्गमा जानलाई स्वर्गमा जान
मार्ग नेपाली कार्यक्रम सुन्नको निम्ति हामी तपाईहरू सबैलाई स्वागत गर्छौं। ज्यू यस नै हुनुहुन्छ साँचो मुक्तिको मार्ग, जुन मार्ग हिँडाले हामीहरू स्वर्गमा प्रवेश गर्न सक्दछौं। यदि तपाईले यसलाई ग्रहण गर्नुभयो भने उहाँले तपाईलाई र तपाईको पाप र अपराधहरूबाट मुक्ति दिनुहुनेछ र तपाईले उहाँबाट अनन्त शान्ति र जीवन प्राप्त गर्नुहुनेछ।
मुक्ति छ केवल येशूमा, त्यो जीवन प्रभुलाई, मुक्ति छ केवल येशूमा, त्यो जीवन प्रभुलाई, विश्वास गरेर ग्रहण गरी।
आजको वचन सुन्न अघि हामीहरू एउटा गीत सुनौ।
हाम्रो गोठाला हुन् हामी उनका भेडाहरू, संसारसित छैन घर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। प्रभु हाम्रो गोठाला हुन् हामी उनका भेडाहरू, संसारसित छैन घर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। गेत्सेमानीमा प्रभु येशूले पितासँग प्रार्थना गर्नुभयो, गेत्सेमानीमा प्रभु येशूले पितासँग प्रार्थना गर्नुभयो, हामी पापीलाई बचाउनलाई, हामी पापीलाई बचाउनलाई क्रुसमाफै मर्नुभयो। प्रभु हाम्रो गोठाला हुन् हामी उनका भेडाहरू, संसारसित छैन घर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। महिमाको बादलमा गर्जनको साथ प्रभु यीशु लिन आउने छन्, म महिमाको बादलमा गर्जनको साथ प्रभु यीशुले आउने छन् लिएर हामीलाई प्रभु यीशुले लिएर हामीलाई प्रभु यीशुले स्वर्गमा सँगै राख्नेछन् प्रभु हाम्रो गोठाला हामी उनका भेडाहरू संसारसित छैन भर स्वर्ग नै हो हाम्रो घर हो हाम्रो घर
मित्र प्रभु येशु ख्रिस्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो प्यार भरा नमस्कार साथै जय मसीह अमित्र तपाईँलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन मिकाको पुस्तकबाट गरिरहेका छौँ अनि अघिल्लो दिनमा हामीले मिका दुई अध्याय एकदेखि पाँच पदबाट वचन अध्ययन गरिरहेका थियौँ जुन मिका भविष्यवक्ताको दोस्रो सन्देश थियो अनि त्यो भविष्यवक्ताको सन्देश थियो लोभ र अत्याचारको लागि परमेश्वरको दण्ड आज हामी यही विषयलाई निरन्तर जारी राख्नेछौँ तर त्योभन्दा पहिले एकपल्ट म अघिल्लो दिनमा मनन गरिसकेको हेरिसकेको शास्त्र खण्डबाट पढिदिन्छु सुविधाको लागि मिका दुई अध्याय एकदेखि पाँच पदमा यस प्रकार लेखिएको छ धिक्कार तिनीहरूलाई जो आफ्नो ओछ्यानमा ढल्केर अधर्मको युक्ति र खराब विचार गर्दछन् बिहान उज्यालो हुनु बित्तिकै त्यो काम तिनीहरू गरिहाल्दछन् किनकि त्यो गर्ने सामर्थ तिनीहरूसँग छ तिनीहरू खेतहरूको लोभ गरेर खोज्छन् र घरहरूको लोभ गरेर लगिहाल्छन् तिनीहरू मानिसहरू र तिनका घरानाहरूमाथि थिचो मिचो गर्दछन् यसै कारण परमप्रभुको यो बानी छ हेर यही घरानाको विरुद्धमा म यस्तो एउटा युक्ति रच्छु त्यसबाट तिमीहरू आफ्नो घिच्रो हटाउन सक्ने छैनौ न त तिमीहरू अहङ्कारसित हिँड्न सक्नेछौ किनकि त्यो एउटा खराब समय हुनेछ त्यस दिन तिनीहरूले तिमीहरूको विरुद्धमा ठट्टा गर्दै यस्तो बिलापको गीत गाउनेछन् हामी बिल्कुलै नष्ट भयौँ उहाँले मेरो प्रजाको भाग बदली गरिदिनुभयो कसरी उहाँले यो मबाट हटाउनुभयो उहाँले हाम्रो जमिन हामीलाई कैद गर्नेहरूलाई बाँडिदिनुभयो यसकारण परमप्रभुको समुदायमा डोरी लगाएर चिट्ठा हाल्ने तिमीहरूको कोही पनि हुने छैन अनि लगातार हामी मिका दुई अध्याय छ र सात पढ्दै अगाडि बढ्नेछौँ यस प्रकार लेखिएको छ मिका दुई अध्याय छ र सात पद प्रचार नगर यी कुराहरूको प्रचार गर्नुहुन्न बेइज्जती हामीमाथि आइपर्ने छैन भनी तिनीहरू प्रचार गर्छन् हे याकुबका जहान हो के यसै भनियोस् त के परमेश्वरको आत्मा अधीर छ के यी उहाँकै काम हुन् के सोझो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन मित्र यो त्यो समय थियो जब परमेश्वरले भविष्यवाणीको आत्मालाई वा भविष्यवाणीको आत्माको भावलाई काट्नु भएको थियो किन किनभने मानिसहरूले त्यसको सुनेनन् अनि त्यहाँ परमेश्वरको वचनको अकाल आयो अनिकाल आयो के यी उहाँकै काम हुन् परमेश्वरले तिनीहरूलाई भन्नुभयो कि उहाँ पनि खराब युक्ति रचिरहनु भएको छ यसको मतलब उहाँले पनि त्यस्तो युक्ति रचिरहनु भएको छ जुन तिनीहरूको दृष्टिमा खराब छ वा जुनलाई तिनीहरू खराब भन्दछन् किनभने यो तिनीहरूको विरुद्ध दण्ड हुन गइरहेको छ के सोझो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन यद्यपि सन्देश कठोर भए तापनि परमेश्वरका जनहरूले यसको ग्रहण गर्नेछन् स्वीकार गर्नेछन् र तिनीहरूले यसको आज्ञा पालन गर्नेछन् यो भजन 23 अध्याय वा युहन्ना 14 अध्याय जस्तो मजाको आनन्द दिने प्रसन्न गर्ने खुसी गर्ने पद होइन, तर परमेश्वरले उति नै यसको श्रेष्ठता दिनुहुन्छ। वास्तवमा भन्नु नै पर्दा उहाँले यसलाई युहन्ना 14 अध्याय वा भजन 23 अध्यायमा नराख्नु भएर यहाँ अध्याय 2 राख्नु भएको छ। त्यसकारण हामीले यसको चुकाउनुहुन्न। पद 8 हामी यस प्रकार लेखेको भेट्दछौँ, तर भर्खरै तिमीहरू मेरो प्रजाको विरुद्धमा शत्रुहरू झैँ उठेका छौ, लडाईको विचारै नराखेर निर्धक्कसँग हिँड्ने शान्तिप्रियहरूको शरीरदेखि तिमीहरू खास्टो खोसी लैजान्छौ। मित्र, परमेश्वर भनिरहनु भएको छ, यद्यपि तिनीहरू उहाँका जनहरू भए तापनि तिनीहरू उहाँका शत्रुहरू बनेका छन्, अनि यसको एक प्रमाण चाहिँ तिनीहरूले गरिब दीन दुखीहरूलाई व्यवहार गर्ने तरिका हो। तिनीहरूले तिनीहरूप्रति अत्याचारको अभद्र व्यवहार गरेथे, अनि परमेश्वरले सधैँ गरिबको लागि न्याय इन्साफको जोड दिनुहुन्छ। उहाँको अभियोग उहाँको दोष हो, तिमीहरूले तिनीहरूका शरीरदेखि लुगा वा खास्टो लैजान्छौ। अमित्र, गरिब दिन दुखी मानिस त्यही खास्टोमा शुद्ध थिए ओढेर। अर्को शब्दमा तिनीहरूले ती दुष्ट भ्रष्ट धनी मानिसहरूले त्यस गरिब मानिसको ओछ्यान र विस्तारहरू खोसी लैजान्थे, त्यसरी तिनीहरूले गरिबहरूलाई लुटिरहेका थिए। अनि 9 पदमा हामी पढ्छौँ, मेरो प्रजाका स्त्रीहरूलाई तिनीहरूका सुक्खा घरहरूबाट तिमीहरू निकालिदिन्छौ, तिनीहरूका बालकहरूबाट मेरा महिमा सदाको निम्ति तिमीहरू खोसेर लैजान्छौ। मेरो प्रजाका स्त्रीहरूलाई तिनीहरूका सुक्खा घरहरूबाट तिमीहरू निकालिदिन्छौ। यस कथनले सम्भवत असुरक्षित विधवाहरूको संकेत गर्दछ जसले आफ्ना पतिहरूबाट घरहरूको अधिकार पाएथे। अनि दोस्रो खण्डमा हामी पढ्छौँ, तिनीहरूका बालकहरूबाट मेरो महिमा सदाको निम्ति तिमीहरू खोसेर लैजान्छौ। अरू त के, बालकहरूलाई च्युत गरिए, अधिकारहीन गरिए, जुन परमेश्वरले तिनीहरूलाई दिनुभएको थियो, अनि तिनीहरू विद्रोहमा बढ्नेछन्। हाम्रो दिनमा जवानहरूको विद्रोह मेरो विचारमा हाम्रा निन्दा वा आलस्यबाट हामीलाई ब्योझाउन कोसिस गर्नलाई परमेश्वरद्वारा अनुमति दिएको छ। अनि 10 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, उठ हिँडी जाऊ, किनकि यो विश्राम गर्ने ठाउँ होइन, घोर सर्वनाशले ध्वंस गर्ने अशुद्धताको कारण यस्तो भएको हो। तिनीहरू आफ्ना समस्याहरूको समाधान गर्न, हल गर्न र परमेश्वरसँग शान्ति र मिलापमा नभइकन आराम र विश्राममा हुन प्रयास गरिरहेका थिए। घोर सर्वनाशले ध्वंस गर्ने अशुद्धताको कारण यस्तो भएको हो। तिनीहरूका पापको अशुद्धता वा प्रदूषण र तिनीहरूका निर्दय सतावट र शोषणको कारण त्यस मुलुकले त्यसका बासिन्दाहरूलाई निकाल्नेछ, फाल्नेछ। त्यसपछि पद 11 हामी पढ्छौँ, दाग मध्य र कडा मध्यको विषयमा म तिमीहरूलाई भन्नेछु, भनी व्यर्थ र मिथ्या कुरा गर्ने मानिस चाहिँ यस प्रजाको प्रचारक हुनेछ। यो टोक्ने व्यङ्ग्यपूर्णको कथन हो। परमेश्वर भनिरहनु भएको छ, तिमीहरूलाई मन पर्ने र चाहना गर्ने त्यस प्रकारका भविष्यवक्ता हुन् जसले तिमीहरूका पापहरूका स्वीकार गर्छन्, ग्रहण गर्दछन्। मित्र, हाम्रो दिनमा धेरै मानिसहरू प्रचारकहरूले यो भनेको सुन्न चाहँदैनन् कि मद्यपान पाप हो र त्यो अति नै खराब कुरो हो। अरू त के, त्यहाँ कुनै त्यस्ता मण्डलीहरू छन् जसका पास्टरहरूले सामाजिक मद्यपानको स्वीकृति दिइरहेका छन्। तिनीहरू यस कुरामा जोड दिन्छन् कि हामी नयाँ दिनमा रहिरहेका छौँ र जबकि हामी व्यवस्था मुनि नभएकोले गर्दा हामी यी कुराहरू पनि गर्न सक्छौँ। जबकि यो सत्य हो, हामी अनुग्रहको मुनि छौँ, तर त्यहाँ एउटा कुरा निश्चित छ, यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँ उहाँका आज्ञाका पालन गर्न गइरहनु भएको छ र उहाँले निश्चय नै र बिल्कुलै मद्यपानको निन्दा गर्नुहुन्छ। मिकाको दिनमा झुट्टा भविष्यवक्ताहरूले मानिसहरूका पापहरूलाई निन्दा गरिरहेका थिएनन्। तिनीहरू जनप्रिय प्रचारकहरू, सेवकहरू थिए र तिनीहरू त्यही कुरा भनिरहेका थिए जुन मानिसहरू सुन्न चाहन्थे। मानिसहरूले सधैँ नै आफ्नो लागि सुन्न चाहन्थे। त्यसपछि हामी निम्न पदहरूमा देख्छौँ, बाँकी रहेकाहरू ईश्वरीय भक्तजनहरूलाई प्रतिज्ञा। हामीले अहिले भर्खरैसम्म ती मानिसहरूको बारेमा देख्यौँ जो दुष्ट, जो भ्रष्ट, निर्दयीहरू थिए, जसले गरिब दिन दुखीहरूमाथि अत्याचार गरिरहेका थिए, जो अईश्वरीय मानिसहरू थिए, जो आफ्नो भ्रष्टता र अति नै अनैतिक जीवन जिइरहेका थिए। भोगविलास तिनीहरूको जीवनको एक भाग थियो अनि हामीले देख्यौं तिनीहरूमाथि परमेश्वरको दण्डको घोषणा मिकाले गरेथे। त्यसपछि हामी अब निम्न पदहरूमा देख्छौं बाँकी रहेका ईश्वरीय भक्तजनहरूलाई प्रतिज्ञा। मित्र, मिकाले दिइरहेको सन्देश, दण्डको सन्देश अति नै धेरै कठोर खालको छ, तर यो अध्यायको अन्तमा यहाँ चाहिँ अति नै सुन्दर भविष्यवाणी छ जुन सूर्यको किरण झैँ चम्कन्छ र जुनले आँधी तुफानको दिनमा अन्धारो बादललाई छेदेर आशाको किरण प्रकट गरिदिन्छ। बाह्र पदमा हामी देख्छौँ यस प्रकार लेखिएको छ, हे याकुब, म निश्चय नै तिमीहरू सबैलाई भेला गर्नेछु, इसरायलका बच्चेकाहरूलाई म जम्मा गर्नेछु, म तिनीहरूलाई एकै ठाउँमा राख्नेछु, गोठमा भेडा बाख्राहरू र खर्कको बीचमा बथान झै यी हल्ला गर्ने भिड मानिसहरूलाई। तपाईँले यहाँ यो कुराको ध्यान दिनुभयो होला, जब परमेश्वरले तिनीहरूसँग तिनीहरूका पापको बारेमा कुरा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई याकुबको नाम वा उपाधिद्वारा सम्बोधन गर्नुहुन्छ। त्यसकारण जब उहाँ यस पदमा त्यो शब्दको प्रयोग गर्दछन्, यसको लागू यो हो कि उहाँले तिनीहरू कहाँ कृपा देखाउन गइरहनु भएको छ। यस कारणले होइन किनभने तिनीहरू यसका योग्य छन्, तिनीहरू सुन्दर, असल, महान धर्मकर्म गर्ने असल चरित्र भएका छन्, होइन, तर उहाँको आफ्नै अनुग्रहको कारण, कृपाको कारण। हे याकुब, म निश्चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। मित्र, यो भविष्यवाणी बाबेलको बन्धुवा वा कैदको पछि पूरा भएको थिएन अनि यो आफ्नो मुलुकमा वर्तमान तिनीहरूको वा इसरायलीहरूको केही संख्यामा आफ्नो मुलुकमा फर्काइमा पनि पूरा भएको छैन। किनभने उहाँले भन्नुहुन्छ, किनभने उहाँले सबैलाई भेला गर्नुहुनेछ, सबैलाई। वर्तमान समयमा पूरा इसरायलमा तिनीहरूका जनसङ्ख्या भन्दा धेरै न्युयोर्क सहरमा तिनीहरूका जनसङ्ख्या धेरै छ। अनि अझै त्यहाँ अति नै ठूलो संख्यामा तिनीहरू रुसमा र अरू राष्ट्रहरूमा पनि बसोबास गरेका हामी पाउँदछौँ। यसरी हामी देख्छौँ कि परमेश्वरले यहाँ उल्लेखित यो भविष्यवाणी अनुसार अहिलेसम्म तिनीहरू सबैलाई भेला गराउनु भएको छैन। यसको मतलब यो भविष्यवाणी अहिलेसम्म पूरा भएको छैन। इसरायलका बचेकाहरूलाई म जम्मा गर्नेछु। अहिले यो कुराको ध्यान दिनुहोस् कि बाँकी बचेका ईश्वरीय जनहरूको लागि उहाँले इसरायल नाम प्रयोग गर्नुहुन्छ। परमेश्वरसँग त्यस राष्ट्रमा सधैँ विश्वासयोग्य इमान्दार आफ्ना केही बाँकी बचेका ईश्वरीय जनहरू छन् थिए र छन्। उहाँसँग कहिले पनि शत प्रतिशत आफ्ना विश्वासी ईश्वरीय जनहरू थिएन वा पाउनु भएन, किनभने हामी शास्त्रमा यो पाउँदैनौँ कि जहाँ यो भनिएको छ शत प्रतिशत पूरा इसरायल राष्ट्र नै परमेश्वर कहाँ फर्के वा परमेश्वरप्रति विश्वासयोग्य इमान्दारी थिए। अनि यो सधैँ ती ईश्वरीय भक्त जन बचेकाहरूका लागि परमेश्वर इसरायल राष्ट्रमाथि कृपालु हुनुभएको थियो। आउने भविष्यको दिनमा अरू त के महाक्लेश अवधिमा पनि हामीलाई भनिएको छ सम्पूर्ण इसरायल बस्नेछ। यहाँ उल्लेखित सम्पूर्ण इसरायलको मतलब के हो? यो ती सम्पूर्ण इसरायल हो जुन 144,000 का झुन्डका हुन्। प्रकाशको पुस्तकले यो स्पष्ट पार्दछ, तिनीहरूलाई छाप लगाइनेछ। अनि म विश्वास गर्दछु छापको मतलब पवित्र आत्माद्वारा छाप लगाइनेछ र पूरा महाक्लेश भरि जीवित रहन सक्नेछन् सुरक्षित रूपमा। तर त्यो खालि राष्ट्रका बाँकी बचेकाहरू मात्र हुनेछन्। अङ्ग्रेजीमा यसलाई रेमनेन्ट भनिन्छ। त्यसो त भन्नु नै पर्दा त्यहाँ सम्भवत इसरायलमा 30-40 लाख यहुदीहरू छन् र विश्वका अन्य मुलुकहरूमा सम्भवत 1,40,00,000 छन्। यसरी 144,000 बाँकी बचेकाहरू भन्दा कति पनि धेरै होइनन्। म तिनीहरूलाई एकै ठाउँमा राख्नेछु गोठमा भेडा बाख्राहरू र खर्कको बीचमा बथान झैं। जब परमेश्वरले आफ्ना यी इसरायलका मानिसहरूलाई इसरायलीहरूलाई भेडाहरूका बथान झैं एक ठाउँमा राख्नुहुनेछ, भजन संग्रह 23:1-2 पूरा हुनेछ जहाँ लेखिएको छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो पर्ने छैन वा मलाई केहीको खाँचो हुँदैन, उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ। यी हल्ला गर्ने भीड मानिसहरूलाई अन्तिम खण्डमा भनिएको छ, यी हल्ला गर्ने भीड मानिसहरूलाई यो अति नै ठूलो हल्ला यस कारण हुनेछ किनभने ठूलो संख्यामा त्यस बेला भविष्यमा जब यो भविष्यवाणी पूरा हुनेछ यी मानिसहरू यी इसरायली मानिसहरू त्यस मुलुकमा फर्किआउनेछन्। अनि जब परमेश्वरले इसरायल राष्ट्रलाई तिनीहरूका मुलुकमा फर्कै ल्याउनुहुन्छ यसको तात्पर्य यो होइन कि तिनीहरू सबै उद्धार पाउन गइरहेका छन्, तर यो अति नै महान क्षण हुनेछ। 13 हामी पढ्छौं, यस प्रकार लेखिएको छ, पर्खाल भत्काउने तिनीहरूका अघि जानुहुनेछ, तिनीहरूले भत्काउने छन् र मूल ढोकाबाट छिरिजानेछन्, तिनीहरूका राजा तिनीहरूका अघि अघि जानुहुन्छ, परमप्रभु तिनीहरूका अगुवा हुनुहुन्छ। पर्खाल भत्काउने तिनीहरूका अघि जानुहुनेछ, पर्खाल भत्काउने चाहिँ त्यो जन हुनुहुन्छ जसले बाटो साफ गर्दछ, बाधा विघ्नहरूलाई हटाउनेछ र तिनीहरूलाई डोर्याउनेछ। म विश्वास गर्दछु कि यसले हजार वर्षीय राज्यमा तिनीहरूका प्रवेशको संकेत गर्दछ जब प्रभु येशूले तिनीहरूलाई अगुवाई गर्नुहुनेछ, डोर्याउनुहुनेछ, जब उहाँ त्यस समयमा पृथ्वीमा राजाको राजा प्रभुका पनि प्रभुको रूपमा फर्कनुहुनेछ। यस पदले उहाँलाई पर्खाल भत्काउनेको रूपमा, तिनीहरूको राजाको रूपमा, परमप्रभु यहोवाको रूपमा संकेत गर्दछ। हा मित्र, परमेश्वरले तिनीहरूलाई सधैँको निम्ति, सदाको निम्ति त्याग्नु भएको छैन। त्यो इस्रायल राष्ट्रको लागि परमेश्वरको महान योजना छ। हा मित्र, तिनीहरूको घटी कमी कमजोरको बावजुद पनि परमेश्वर तिनीहरूसँग अनुग्रही हुनुहुन्छ, अनि त्यही परमेश्वर आज तपाईँ र मेरो पनि परमेश्वर हुनुहुन्छ। हाम्रो कमी कमजोरीको, हाम्रो पाप अधर्मको बावजुद पनि उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ। अनि वचनले भन्दछ, यदि कसैले आफ्नो पाप अधर्मको स्वीकार गर्दछ भने उहाँ तिनीहरूको पाप अधर्मलाई शुद्ध गर्न विश्वासयोग्य हुनुहुन्छ, अनि माफ गर्न विश्वासयोग्य हुनुहुन्छ। मित्र, आज तपाईँ र मेरो पनि उही दयालु क्षमाशील प्रभु हुनुहुन्छ। उहाँले तपाईँ र हामीलाई, मलाई, सबैलाई प्रेम गर्नुहुन्छ, र हाम्रो पाप अधर्म यदि हामीले मानिलियौँ भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ अनि हामीलाई शुद्ध गर्नुहुन्छ। प्रभु तपाईँ सबैलाई आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिनुहुन्छ। मित्र, आशा गर्दछु कि तपाईँहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईँहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, डाक सङ्ख्या नम्बर 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै बिदा चाहन्छौँ। अर्को दिनमा यही समयमा यही मिटर बेन्डमा फेरि रमाइलो भेटघाट हुनेछ। तबसम्मलाई नमस्कार।